नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। मंगसिर 10 र 21 गते गरी दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। दुवै चुनावका लागि उम्मेद्वारहरू यति बेला भोट माग्न गाउँ गाउँमा पुगेका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन बनाएका छन् भने नेपाली कांग्रेसले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक लगायतलाई समेटेर लोकतान्त्रिक गठबन्धन बनाएको छ, जसका कारण मंगसिरको चुनावमा यी दुई गठबन्धन बीचमा नै प्रतिस्पर्धा देखिन्छ। कांग्रेसले केही ठाउँमा त तराई मधेस केन्द्रित दल र नयाँ शक्ति नेपालका उम्मेद्वारलाई पनि समर्थन गरेको छ। चुनावी गठबन्धन बनाए पनि वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहेक अन्य दलले छुट्टा छुट्टै रूपमा आआफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। लामो संक्रमणकाल अन्त्य गर्दै देशलाई स्थायित्वतर्फ अघि बढ़ाउने मूल ढोकाका रूपमा लिएको आसन्न चुनावमा दलहरूले आफ्नो घोषणापत्र मार्फत विकासका एजेण्डालाई मुख्य प्राथमिकता दिएका छन्, जसलाई सकारात्मक रूपमा लिन सकिन्छ। यो बाहेक दलहरूका घोषणापत्रमा फरक फरक मोडलका राजनीति विषयले पनि स्थान पाएका छन्। आजको कार्यक्रममा हामी चुनावमा दलहरूका राजनीतिक एजेण्डा तथा समग्र राजनीतिक विषयवस्तुमाथि केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि यति बेला मसित हुनुहुन्छ पत्रकार डाक्टर कुन्दन अरियाल। उहाँले नेपालको पछिल्लो राजनीतिलाई नजिकबाट नियाली पनि रहनु भएको छ। डाक्टर साहब, स्वागत छ तपाईँलाई उज्यालोमा।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छ।
कस्तो पाउनु भएको छ पछिल्लो चुनावी माहौलको कुरा गरौँ न।
चुनाव लागिसकेका छ अब चाहिँ साँच्चै नै। हुन त अहिले भर्खरै हाम्रो माओवादीको अध्यक्षले चुनाव सार्ने षड्यन्त्र भइरहेको छ भनेर आजको डेडलाइनमा चाहिँ न्युज आइरहेको छ। तर पनि अब त्यतातिर मान्छेले पत्याएको पनि छैन। यो छिटपुट रूपमा जुन माओवादीका आफ्नै साथीभाइ पूर्व साथीभाइले माओवादीकालाई आक्रमण गरे भन्ने जुन समाचार पनि आइरहेको छ, त्यसले नै चुनाव रोकिएला अथवा शान्ति सुरक्षामा त्यत्रो ठूलो चुनौती होला भन्ने पनि छैन। र मान्छे यति उत्साहका साथ चुनावमा अब लागेका छन् कि देश साँच्चै नै चुनावमय भएको छ।
प्रचण्डको कुरा निकालिहाल्नुभयो, उहाँले चितवनमा जहाँबाट उहाँ उम्मेद्वार पनि बन्नु भएको छ आफ्नै मतदातासँग गएर चुनाव भाँडिँदैछ भन्नुमा अर्थ कुनै संकेत पनि हुन सक्छ?
छैन। अहिले बोल्नलाई स्लोगन चाहिएको छ, नाराहरू चाहिएको छ नेताहरूलाई। यसो हेर्दाखेरि अब नयाँ कुरो छैन। अहिले प्रशस्त पत्र पत्रिकामा एउटा राम्रो भएको छ नेपाली पत्रकारिताको पनि। मलाई पनि बारम्बार लाग्ने यो बीचमा चुनावमा कि अब हामी रिपोर्टिङ यसरी गरौँ कि त्यो रिपोर्टिङले यी हाम्रा राजनीतिक व्यक्तित्वहरूलाई, नेताहरूलाई, पार्टीहरूलाई चाहिँ जिम्मेवार बनाओस्, उत्तरदायित्व बोध गराओस् र भोलि हामीले समात्ने ठाउँ पनि होस्। र यिनीहरूले घोषणापत्र भनेको पनि त्यस्तै चिज हो कि अथवा नारा भनेको पनि त्यस्तै चिज हो जसलाई चाहिँ हामीहरूले समातेर ए यसो भन्नुभएको थियो भन्ने खालको हुन्छ। करिब करिब अलि हाम्रो समाचारहरू आउनेमा पनि बडो राम्रोसँग एकदम मसिनो ढङ्गले विश्लेषणहरू भइरहेछ। त्यस क्रममा उहाँहरूले बोलेको कुरालाई पनि समात्ने कुरा पनि भइरहेछ र पुत्रदायी बनाउने कुरा पनि भएको छ। तर फेरि पनि यही क्रममा हेर्दाखेरि जस्तो कि भने पहिलेकै विकासको कुरा, पहिलेकै बाटो बनाउने कुरा, सबैले पूर्व पश्चिम राजमार्ग बनाउने, रेल चलाउने, मध्य पहाडी मार्ग बनाउने, हुलाकी मार्ग बनाउने, करिब करिब सबैका उस्तै टुरिस्टहरू बढाउने, त यसमा पनि ए इमान्दार छैन है भन्ने खालि जसरी आइरहेछ, त्यसै गरी अरू पनि बोल्ने कुराहरूमा आएको छ। तर पनि यी बोल्ने गर्ने कुराहरूमा नेताहरूलाई भाषणका क्रममा कतिपय नयाँ नयाँ कुराहरू चाहिने, यो भिड जम्मा गर्नलाई पनि कुराहरू चाहिने,
मतदातालाई क्षणिक रूपमा
हौसौडिक रूपमा केही कुरो दिएको मात्रै हो, त्यसको कुनै अर्थ छ जस्तो।
तर हामीले अब पछिल्ला दिनहरूका नेताहरूको उम्मेद्वारहरूकै भनाइहरूलाई हेऱ्यौँ केलायौँ भनेदेखि चाहिँ वाम गठबन्धनका उम्मेद्वारहरू चाहिँ सरकार विशेष गरी काङ्ग्रेसप्रति आक्रामक हुनुहुन्छ र चुनाव गराउँदैन काङ्ग्रेसले भन्ने गरिरहनु हुन्छ भने काङ्ग्रेस चाहिँ नि वाम गठबन्धनप्रति अलि त्रसित देखिन्छ होइन। उसले वाम गठबन्धनले चाहिँ साम्यवादी शासनतिर लैजान खोज्दैछन् उनीहरू, त्यही भएर अब साम्यवादी शासनमा जाने होइन, हामी चाहिँ लोकतान्त्रिक शासनको पक्ष धरौँ भनेर काङ्ग्रेस उम्मेद्वारहरूले पनि त्यस्तै खालको आरोप चाहिँ प्रचण्ड केपी ओलीप्रति लगाइरहनु भएको हुन्छ नि। यो पनि त्यही
होइन, खासमा आधार के हो भने हामीले हेर्ने आधार यसपालिको चुनाव भनेको मतदातालाई त्यत्रो मेहनत गरेर, मतदातालाई सहमत गराएर, कन्भिन्स गरेर चाहिँ जितिने चुनाव भन्दा पनि यसपालिको चुनाव चाहिँ मतदाता छन् आफ्नो आफ्नो ठाउँमा, यो सबै प्रचार प्रसार सबै कुरा भनेको एउटा करिब करिब औपचारिकता जस्ता, आआफ्नो ठाउँमा मतदाता छन्, ती मतदाता पनि भाग लागेका छन्, अनि तीन ठाउँमा विभाजित भएका थिए भने अब दुई थरी एक ठाउँमा छन्। जसरी भरतपुर लगायत केही ठाउँहरू एउटा चाहिँ उल्लेखनीय नमुना केस भनौँ न, होइन नमुना घटनाहरू भए, जुन बेलामा चाहिँ एकचोटि काङ्ग्रेसको मतदाताले नदिँदाखेरि एमालेकोले जित्ने, अर्कोपल्ट काङ्ग्रेसको मतदाताले माओवादीलाई जित्दाखेरि माओवादीको मेयर जित्ने, त्यो करिब करिब भोट त्यसरी बाँडिएर बसेको बेलामा अहिले यो ध्रुवीकरणले गर्दाखेरि यी पार्टीहरू नेताहरूले पनि करिब करिब आकलन गरेर बसेका छन्, होइन। अब हेर्नु के छ भने यो जुन भाग लगाइएको मतदाता छ त्यो यताउता गर्छ कि गर्दैन, होइन, र आधार बनाउँदाखेरि पनि गएको संविधान सभाको निर्वाचन, गएका स्थानीय तहका विभिन्न चरणका निर्वाचन, त यी नैको आधारमा चाहिँ अब जित हार हुन्छ भनेर भनेको हुनाले करिब करिब यसपालिको चुनाव भनेको यदि अन्यथा कुनै नाटकीय परिवर्तन भएन अथवा चाहिँ त्यसमा मतदाताको मन यताबाट उता सर्लक्कै गएन अथवा उताबाट यता सर्लक्कै गएन भने त करिब करिब त जोडेरै बसेका छन् नि।
अब तर यो स्थानीय चुनावकै आधारलाई आधार मानेर चाहिँ नि एक पक्ष ढुक्क छ अर्को पक्ष अलिक त्रसित छ, यो हुन्छ? मतदाताको भावना त परिवर्तन भइहाल्छ नि, फेरि स्थानीय चुनाव र अब हामीले गर्ने त प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव त फरक हो नि।
तर यसमा यस्तो छ, हुनसक्छ मतदाताको कारणले पनि हुनसक्छ, तर यो त अहिले तत्काल अहिले भन्न गाह्रो छ। तर पनि सामान्यत देखिएको के हो भने मतदाताहरू खास गरी राजनीतिक रूपमा चाहिँ एकदम प्रखर भइसकेको र राजनीतिक छनौट गरिएर बसिसकेका मतदाताहरू चाहिँ के हुन्छ अरे भने यो प्रचार प्रसारको कुरा सुन्दाखेरि पनि कहिलेकाहीँ आफूलाई अनुकूल प्रचार भयो भने चाहिँ हेर यी मैले भनेको पार्टीले जित्दैछ यसको राम्रो हुँदैछ भन्छ अरे, आफूलाई अनुकूल भएन भने चाहिँ यस्ता पनि कसैले सुन्छ र भनेर भन्दो रहेछ। हाम्रो रेडियोहरू पनि त्यस्तै हो, हाम्रो अखबार पनि त्यस्तै हो, यो अन्त सर्वेक्षणहरू गर्दाखेरि पनि यस्तो देखिएको छ। चुनावको बेलामा सात महिना आठ महिना लगाएर लगातार गरिएका सर्वेक्षणहरू विकसित देशहरूमा कवि कतिपय स्याम्पलिङ लिएर 3,000-4,000 गरेर गरेकोमा पनि त्यस्तो देखिएको छ। यो प्रचार प्रसार अथवा चाहिँ नि अखबार अथवा रेडियो, अब अझ भनौँ अहिले रेडियो र अखबार हाम्रो परम्परागत मिडिया भनौँ न, जुन अखबार रेडियो टेलिभिजन त जिम्मेवार देखिन्छ, तर अनलाइन भन्ने चिज छ नि एउटा, यो करिब करिब गलत समाचारको कारखाना जस्तो हुन पुगेको छ।
पछिल्ला दिनमा हेऱ्यौँ भने पनि त्यही
केहीलाई छोडेर केही अनलाइनहरूले एकदमै राम्रोसँग आफूलाई स्थापित गरेका छन्। केही अनलाइनहरू त्यो इन्डिपेन्डेन्ट अनलाइनहरू है, रेडियोको अनलाइन अथवा अखबारको अनलाइन भन्दा पनि केही इन्डिपेन्डेन्ट अनलाइनहरू पनि चार पाँचवटा हामी नामै लिएर भन्न सक्छौँ, तिनीहरू बडो राम्रा छन्, राम्रोसँग न्युज दिएका छन् तिनीहरूले एउटा जिम्मेवारी। अन्यथा यो त करिब करिब यो प्रचारको प्रचार गर्ने क्रममा गलत समाचार बनाउने उत्पादन केन्द्र जस्तो पनि भएको छ यो संसारभरिको समस्या।
आफ्नो पक्षका राम्रा समाचार हाल्ने र अर्को पक्षको चाहिँ नराम्रा खबरहरूलाई चाहिँ त्यसमा स्थान दिने,
यो लगायत अरू पनि आम संसारका अरू कामहरू भनौँ न, जस्तो नेताहरूले आमसभामा बोले, नेताहरूले चाहिँ के अरे घर दैलो कार्यक्रममा बोले, यी सबै कुराले उनीहरूले पनि लाग्छ उनीहरूलाई पनि हामीलाई जनतालाई त्यत्रो कन्भिन्स गर्नुपर्ने आधारबाट चुनाव लडाए होइन नि यसपालि। यदि जनतालाई कन्भिन्स गरेर हामी हिजोसम्म अर्का कुरा सुन्नेलाई हामी आज आफ्नो कुरा सुनाउँछौँ भन्ने त्यो आत्मविश्वास भएको भए त यसरी यो सारा गठबन्धनहरू कसैले पनि गर्नु पर्दैन थियो। त्यस कारण यो भोटको समीकरण हेरेरै गनेरै समीकरण गरे हुनाले नेताहरूलाई पनि त्यत्रो विधि हाम्रा कुराले पल्टाउँछ भन्ने छैन, त्यो कुरा त घोषणा पत्र हेर्दा पनि देखिन्छ। किन घोषणा पत्रमा यति पनि काम गरेका छैन, आज पत्रकारहरूले गर्न सक्छन्, अघिल्लो घोषणा पत्र र अहिलेको घोषणा पत्र राखेर कम्पेयर गरिदिन सक्छन्, उनीहरूले गर्न सक्ने भएर उनीहरूको चाहिँ डकुमेन्टेसनमा छैन र त्यो छ नि त, तर पनि वास्ता गरेका छैन, किनकि यो सबै त एउटा औपचारिकता जस्तो भएको छ।
यही मतको आकलन, स्थानीय चुनावको मतको आकलनलाई नै आधार बनाएर नि गठबन्धन बनेका हुन् भन्ने आशय पनि हो तपाईँको?
प्रश्न त्यही देख्छु नि त, अहिले त जसरी कतिपय फेसबुकमा पनि कतिपय देखिन्छ जोडेर गरेर आउँछ, यति यसको मत यति यसको मत, यसकारण अब जित सुनिश्चित, हार्दिक बधाई अग्रिम बधाई, यस्तै त देखिन्छ।
तर यो गठबन्धनकै कुरा गऱ्यौँ भने चाहिँ भक्तपुर एक दुईको कुरा गऱ्यौँ भने त्यहाँ चाहिँ मजदुर किसान पार्टीको एकदम प्रभाव बढिरहेको क्षेत्र हो। मजदुर किसान पार्टी कम्युनिस्ट पार्टीको सिद्धान्त बोकेको पार्टी हो, त्यसमा कुनै कुरा भएन। तर वाम गठबन्धनले त्यहाँ चाहिँ नि मजदुर किसान पार्टीलाई छोडेको छैन, तर झापामा राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्गदेललाई चाहिँ समर्थन गरेको छ। अनि काङ्ग्रेसकै कुरा गऱ्यौँ भने झापामा आफ्नै शीर्ष नेता कृष्ण सिटौलालाई लिङ्गदेनसँग भिडाएको छ, तर मकवानपुरमा त्यही राप्रपाका नेता कमल थापालाई चाहिँ नि काँग्रेसले छोडेको छ। अनि गोर्खामा हेर्न गयौँ भने डाक्टर बाबुराम भट्टराई माओवादी छाडेर नयाँ शक्ति अभियान थाल्नुभएको, नयाँ शक्ति पार्टीका अध्यक्ष हुनुहुन्छ, उहाँलाई काँग्रेसले साथ दिएको छ। धनुषामा काँग्रेसले राजपाका नेता राजेन्द्र महतोसँग आफ्नै उम्मेद्वार काँग्रेसका नेता विमलेन्द्र निधिलाई कडा प्रतिस्पर्धीको रूपमा लिएको छ, तर महोत्तरीमा राजपाकै अर्का नेता महन्त ठाकुरलाई जिताउने भनेर काँग्रेसले उम्मेद्वारी दर्ता गरेको पनि पछि फिर्ता लिएको छ। यी चाहिँ केही उदाहरण मात्रै भयो मैले भनेको। अब यसले चाहिँ म यो उदाहरण किन दिएको हो भन्दाखेरि यी गठबन्धन यी तालमेलले हेर्दाखेरि त दलहरू त विचारधारा र मुद्दाको गठबन्धनमा रहेन रहेछन् भन्ने आधार पनि त भयो नि, होइन र?
मुद्दा र विचारको मात्रै गठबन्धन हो भनेर भन्न त गाह्रै छ नि योभन्दा अगाडि, किनभने यो यसको एउटा श्रृङ्खलाबद्ध त्यसरी वैचारिक एकता भएर आएको त छैन नि। तर के भने अहिलेको आधारमा अब दुईटा ठूला पार्टीहरू एमाले र माओवादीले घोषणा पत्र नै संयुक्त लिएर आएर हाम्रो काम यही, हाम्रो कार्यभार, हाम्रो चाहिँ आगामी योजना यो हो, हामीले गर्ने यही हो भनेर भनिसकेपछि विचारमा आए भन्ने आधार हो। ब्रोडर हिसाबले हेर्ने हो भने, बृहत्तर हिसाबले हेर्ने हो भने, मसिनो गरी हेर्दाखेरि त यो एकदमै छ्यासमिस र चुनावमा कसरी जित्ने भन्ने कुरामै केन्द्रित रहेको छ।
यो कुरा त अघि नै हामीले कुरा गऱ्यौँ नि, मत जुन चाहिँ स्थानीय तहको मत थियो त्यही मतलाई नै आधार मानेर पनि यो अहिले भर्खर आएका उदाहरणहरू चाहिँ बनेका हुन्,
समीकरणहरू त्यसरी बनेका छन्।
तर यसले त हाम्रो राजनीतिलाई हेऱ्यौँ भने फाइदा गर्छ कि बेफाइदा गर्छ?
राजनीतिलाई चुनावले
समीकरणले
पनि फाइदा गर्छ, किनभने यही चुनावको क्रममा कमसेकम जनता सशक्त हुन पाउँछन्, नेताहरूलाई प्रश्न सोध्न पाउँछन्। अहिले नै पनि एउटा अघि पछिको चुनावभन्दा अलिकति सिफ्ट पनि भएको छ नि। सिफ्ट के भने एउटा जस्तो अघि उठायो कि राजनीतिक रूपमा निकट अथवा टाढा अथवा यो आइडियोलोजीको कुराले मात्रै गरेको छैन, चुनाव जित्ने र हार्नेले गरेका छ एउटा त्यो। तर सँगसँगै फेरि अर्को राम्रो के भएको छ भने आखिर त जसरी तसरी विकासको डारालाई सबैले लिनु परेको छ। काङ्ग्रेसले सुरुका दिनमा र घोषणापत्रमा र प्रचारमा पनि, अहिले पनि काङ्ग्रेसको प्रचारमा लोकतन्त्रलाई बढी समातेको देखिन्छ, तर फेरि काङ्ग्रेसकै बीचमा पनि यसो लेखेको ओरेको पढ्दाखेरि कुराहरू हुँदाखेरि होइन, यो लोकतन्त्र जहिले पनि 48 सालपछि पनि सिजु प्रजातन्त्र, अहिले पनि लोकतन्त्र खतरा, यस्तो मात्रै भनेर हुँदैन काङ्ग्रेसले भनेर, अनि लोकतन्त्र र लोकतन्त्रको मार्फतबाट विकास भन्ने खालको कुरा आइरहेको छ नि। यसले हुन त एउटा कुरा विकासको कुरा, विकासको मानक छैन, जुन यसो गर्छौँ भन्ने दावी गरेका छ त्यो दावीलाई फेरि यसो गर्ने कुराको आधारहरू यो हुन् भन्ने आधारहरू पनि प्रष्ट छैन। तर कम्तीमा हामीले माग्ने बाटो त पाएका छौँ नि, यो तिमीहरूले आधार पनि लिएर आऊ भनेर त पाएका छौँ नि। त्यसले गर्दाखेरि चुनावको मुद्दा पनि अलिकति फरक भएको छ। हिजो हामीहरूले देख्यौँ चुनाव दुईटा, संविधान सभा पहिलो, संविधान सभा दोस्रोमा विकासका कुराहरू त थिए, तर त्यो मुख्य रूपमा संविधान बनाउँदैछौँ हामी भन्ने थियो, र लोकतान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दैछौँ भन्ने थियो, त्यतिमा सबै कुरा नै मोटामोटी अटाएको थियो। त्यसपछिको गएको स्थानीय तहको चुनावमा पनि संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गराउन, त्यति बेलासम्म संविधानको विवाद अलिक बढी थियो, मधेसमा संविधान स्वीकार्य भएको छैन भन्ने कुरा थियो, त्यसले गर्दा संविधानको स्वीकार्यताको लागि संविधानलाई लागू गराउन भन्ने थियो। तर अहिलेको चुनावमा त्यहाँभन्दा हामी अलिकति अगाडि आएको छौँ। एउटा यो चुनावले गर्न सक्ने एउटा महत्त्वपूर्ण कुरा यो छ, र आउँदा दिनमा यो सबै चुनाव जित्ने हार्नेको कुराहरूले एउटा कुरो त छ कि चुनाव जितेर आफूले अनुकूलको स्थिर सरकार दिनुपर्छ, स्थिर शासन दिनुपर्छ भन्ने कुरा चाहिँ बढ्ता जुन अहिले महत्त्व प्रदान गरिएको छ, त्यस यसको फाइदा चाहिँ त्यहाँतिर हुनसक्छ। किन एउटा अहिले 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 सबैले जस्तो भनौँ न, अघिल्लो घोषणापत्रमा जे कुरो भनेको थियो त्यो बिचमा केही पनि भएन, दोस्रो घोषणापत्र आइसक्यो त्यही कुरो दोहोऱ्याउनु भयो तपाईँहरूले भनेर जुन कुरा आएको छ त्यसमा भन्ने आधार चाहिँ हामीले राम्रोसँग कामै गर्न पाएनौँ, हाम्रो सरकार नै स्थिर भएन, हामी कुन बेला जहिले पनि हाम्रो माथि टाउको माथि तरवार झुन्डिरहेको थियो, जहिले पनि हामीले कामै गर्न पाउने भन्छौँ, अब आउने समयमा चाहिँ त्यो नपरोस् भन्ने कुरा पनि जनतालाई सँगसँगै अपिल गरेर लगाए देखिन्छ।
भनेपछि त यो गठबन्धनले चाहिँ राजनीतिक स्थायित्वतिर पनि पाइला चालेको छ भन्न सक्छौँ हामी
स्वाभाविक रूपमा। यसको त आधार त त्यही नै हो, यसको आधार त त्यही नै हो, किनभने यसको औचित्य पनि त्यहीँनिर साबित हुन सक्छ। भोलि साँच्चै नै गठबन्धनले बहुमत दिएर सरकार अगाडि बढाउन सक्यो भने गठबन्धन गर्नुको औचित्य साबित हुन्छ, होइन भने त गठबन्धन फेरि अहिले जसरी भनिएको छ यसको नकारात्मक कुरा गर्दाखेरि यो चाहिँ सत्ता लोलुप्ता हो होइन, यो सत्तामा जसरी भए पनि पुग्ने भन्ने कुरा मात्रै हो भनेर यसको नकारात्मक कुरा त्यसरी गरिएको छ। सकारात्मक कुरा गर्दाखेरि यो स्थिरतातर्फको यात्रा हो, यसले जसरी भए पनि एउटा कुरा मिल्नेहरूले घोषणापत्रदेखि नै एकताको आधार सुरु भयो भने त्यसले स्थिरता दिन्छ भन्ने हो। त त्यो दुइटैमा कता जान्छ चुनावको परिणाम देखाउँछ।
अब काङ्ग्रेस एमाले माओवादीलाई पुराना शक्ति परम्परावादी भन्ने र नयाँ शक्ति नयाँ धार हो भन्ने, अब नयाँ शक्ति पार्टीको बाबुराम भट्टराईको त के कुरा गर्नु, उहाँ त काङ्ग्रेसमा काङ्ग्रेसकै तर्फबाट समर्थनमा उम्मेद्वार बन्नुभएको छ। तर अर्को नयाँ पार्टीको नै हामीले कुरा गऱ्यौँ भने चाहिँ विवेकशील साझा पार्टी, उसको पनि सहरी क्षेत्रहरूमा केही केही उम्मेद्वारहरूले राम्रो प्रचार प्रसार तयारी गरिरहनु भएको छ। अब अघि नै हामीले कुरा गऱ्यौँ सामाजिक सञ्जालकै कुराहरू हेर्ने हो भने सामाजिक सञ्जालमा माओवादी काङ्ग्रेस वा एमाले भन्दा विवेकशील साझा पनि पछाडि छैन प्रचार प्रसारको लागि, उसको स्थिति चाहिँ कस्तो देखिन्छ?
चुनाव केवल प्रचारले जित्दैन होइन, यो हामीले वरिपरि देखेका छौँ। दक्षिण एसियाकै कुरा गर्दाखेरि एकचोटि क्रिकेटर एकजना पाकिस्तानमा निकै नै चर्चामा आएको, पछि नराम्रोसँग पराजय भएको इमरान खानको कुरा, केही समय अगाडि इन्डियाकै चुनावमा इरोम शर्मिलाहरूको पनि त्यस्तो खालको, त्यसैले प्रचारले मात्रै त हुँदैन पनि होइन, सबभन्दा सङ्गठनको आधारहरू चाहिन्छ र मुद्दाहरू पनि मूर्त चाहिन्छ। अहिले नेपालका यी पुराना पार्टी भनेको जुन काङ्ग्रेस र एमालेकै छ, पुरानो संस्थापनको हिसाबले पुरानो हुन्, यसका स्थापनाका मुद्दा स्थापनाको मिति हेर्ने हो भने पुराना हुन्, तर यी पुराना पार्टीहरूमा नयाँ हाँगाहरू पलाएका छन्, यो चाहिँ फेरि हामीले विश्लेषण गर्ने हो भने देखिन्छ। हिजो 62-63 अगाडि सधैँभरि सङ्घीय संवैधानिक राजतन्त्रप्रति प्रतिबद्ध काङ्ग्रेस मौका आउँदा गणतन्त्र पनि भयो, र यो जुन आफैलाई परिवर्तन गर्ने र समयअनुसार परिवर्तित हुने जुन एमाले काङ्ग्रेसले देखाएका छन्, हिजो सानो पार्टीको हिसाबले होइन सशस्त्र सङ्घर्ष पनि आवश्यक छ भन्ने एउटा धार कोर्डिनेसन कमिटीको मालेकालको बेलाको कुरा र 46 सालको जनआन्दोलनसम्म त्यसले जनआन्दोलनलाई विकसित गरेर लैजाने भन्ने कुरा र काङ्ग्रेससँगको सहकार्य त्यसपछि बहुदलीय व्यवस्थाको प्रतिस्पर्धा यी सबै कुरा हेर्दाखेरि यी कम्युनिस्ट पार्टी 6 सालको कम्युनिस्ट पार्टी आज कुरा गर्ने भनेर चाहिँ भन्न मिल्दैन,
पुरानो शक्ति भनेर हामीले भन्न
मिल्दैन। न एमालेलाई मिल्छ न काङ्ग्रेसलाई मिल्छ र माओवादीलाई त झन् मिल्दैन, यो पनि कहाँबाट कहाँ आइसकेका छ। त्यसैले अब अरू जुन नयाँ नयाँ हुँदैमा नयाँ र पुरानो कसरी यो समय अनुसार वातावरण अनुसार परिवेश अनुसार र नयाँ मुद्दाहरूलाई कसरी समावेश गरेको छ त्यो हेर्ने हो। त्यसरी हेर्दाखेरि नयाँ मुद्दा भनेको राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति भनेका छन् र यिनीहरूले प्रशस्त आर्थिक क्रान्तिका कुरा गरेका छन्। बरु एमाले र काङ्ग्रेसको कम्पेयर गर्दाखेरि चाहिँ कता कता एमालेको भन्दा काङ्ग्रेसको अहिलेको ओरिएन्टेसन भन्छ नि त्यो प्रचारको जुन जतातिर गएको छ र घोषणापत्रको पनि बढ्ता आरोपमुखी देखिन्छ,
अरूप्रति नै आरोप,
अरूभन्दा नि वाम गठबन्धनप्रति अझ बढी एमालेप्रति आरोपमुखी छ कि यसले जित्यो भने त लोकतन्त्र सङ्कटमा पर्छ। एमालेको चाहिँ त्यो आरोपको सफाई अनि त्यसपछि विकासको कुरो गरेर देखिन्छ र समृद्धिको कुरा बढी भनेर देखिन्छ। त्यसो हुनाले यो त्यसरी हेर्दाखेरि काङ्ग्रेसले लोकतन्त्रको मात्रै कुरा गरिरह्यो भने बरु यसले पुरानोको संज्ञा
परम्परावादीको संज्ञा पाउन सक्छ,
तर आखिर त 46 सालको प्रजातान्त्रिक आन्दोलनको सफलता पछाडि 48 सालको चुनाव त्योदेखि यतापट्टिका घटनाक्रम त्यसपछि आएर गणतन्त्रसम्मको कुरा गर्दाखेरि त तिनीहरूको नेपालमा अहिले कसै कुनै पार्टीको मूल्याङ्कन केही हुन्छ भने के को आधारमा हुन्छ भने यो 10 वर्षको द्वन्द्व कसले कसरी यहाँसम्म अवतरण गरायो, गुरिल्लाहरूलाई कसरी शान्तिपूर्ण रूपमा लिएर आयो, कसरी सधैँभरि नेपाली लोकतन्त्रलाई एउटा चुनौतीको रूपमा रहिआएको, अलिकति पनि बलियो हुने बित्तिकै फेरि लोकतन्त्र प्रजातन्त्रमाथि आक्रमण गर्ने एउटा जुन एउटा संस्था थियो राजतन्त्र भन्ने त्यसलाई उन्मूलन गर्ने, यसमा कसको भूमिका छ भन्दाखेरि यसमा त कुनै तपाईँले नाउँ लिएका कुनै पनि म त नाउँ लिन पनि चाहन, त्यस्ता पार्टीहरूको कुनै भूमिका छैन, यही दुईटा पार्टीको भूमिका नेपालको नयाँ समयको नेतृत्व यिनीहरूले गरेर आएका छन्, यिनीहरूको नेतृत्वमा संविधान हामीले पाएको छौँ। त्यस हुनाले त्यो नयाँ र पुरानो मुख्य कुरो मुद्दा हो। त्यसको अर्थ के भने यिनीहरू त्यसमा जे गरे पनि पाउँछन् पाउँदैनन्, तर कमसेकम यी पार्टीहरूको त एउटा परम्परा छ, यिनीहरूको महाधिवेशन हुन्छ, मान्छे निर्वाचित भएर आउँछन्, अझ बढी एमालेको भन्ने हो भने त प्रत्यक्ष निर्वाचनमा धेरै पदाधिकारी आउँछन् चिनिएर आउँछन्, तिनीहरूको गाउँ गाउँसम्मको आधार छ र तिनीहरूले देशभरिका राष्ट्रिय कार्यसूची के हुन् भन्ने कुरा उनीहरूले राम्रोसँग छान्न पाएका छन् भनेका छन्। सहर मात्रै होइन, नेपालको समस्या भनेको काठमाडौँको धुवा धुलो मात्रै होइन, नेपालको समस्या भनेको काठमाडौँमा मेलम्चीको पानी ल्याउने मात्रै पनि होइन, अथवा यहीँका वरिपरिका पनि होइन, नेपाल त्योभन्दा बाहिर पनि हो। त्यसैले हेर्दाखेरि म यीलाई चाहिँ पुरानो केही इस्यु नभएको मुद्दा नभएको अरू कुनै चाहिँ मुद्दा भएको भन्नेमा चाहिँ म सहमत छैन।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामीले मंगसिरमा हुने चुनावमा दलहरूले उठाएका एजेण्डा तथा समग्र राजनीतिक विषयवस्तुमाथि केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ पत्रकार डाक्टर कुन्दन अर्याल। उहाँले नेपालको पछिल्लो राजनीतिलाई नजिकबाट नियालिरहनु भएको छ। डाक्टर अर्यालसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी मंगसिरमा हुने चुनावमा दलहरूले उठाएका एजेण्डा तथा समग्र राजनीतिक विषयवस्तुमाथि केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ पत्रकार डाक्टर कुन्दन अर्याल। उहाँले नेपालको पछिल्लो राजनीतिलाई नजिकबाट पनि नियालिरहनु भएको छ। डाक्टर साहब, फेरि पनि स्वागत छ तपाईँलाई। अघि अलिकति हामी गठबन्धनको कुराकानी गरिरहेका थियौँ, यो गठबन्धनलाई चाहिँ अब मङ्सिरमा हुने चुनावको नतिजाले असर गर्छ कि गर्दैन?
निश्चय पनि गर्छ। त्यसरी भन्दाखेरि त अब म त सुरुदेखि नै के भने एमाले र माओवादीको गठबन्धन पनि कसरी अगाडि बढ्छ भन्ने कुरा त्यो चुनावको परिणामले बताउँछ। त्यसकारण चुनावको परिणामले त्यसको परीक्षण गर्छ भन्ने मत राख्ने मानिस हुँ होइन। त्यसरी हेर्दाखेरि कता कता अब काङ्ग्रेसको घोषणापत्र, काङ्ग्रेसको चुनाव प्रचार प्रसारको अभिव्यक्ति यी आदि हेर्दाखेरि पनि ठाउँ चाहिँ करिब करिब भोलि हिजो पनि आखिरी तिनवटा शक्तिहरू कहिले दुईवटा यता मिलाएका छन्, कहिले उता दुईवटा मिलाएका छन्। त्यस कारण अब सम्पूर्ण पर्खा लाग्यो भनेर त्यो लाग्यो, अब सम्पूर्ण सबै कुराहरू टुङ्गियो, अब हाम्रो यो दुईवटा एक ठाउँमा हुन्छ भन्ने कुरा एमाले माओवादीले भन्नु स्वाभाविक हो। काङ्ग्रेसले त्यसलाई पत्याएको छैन, त्यो देखिन्छ करिब करिब तपाईँ हामीले पनि यसो हेर्दाखेरि त्यो देखिन्छ। त्यो कुरो काङ्ग्रेसले पत्याएको छैन। अब हामी बाहिरबाट परबाट हेर्ने मान्छेहरूले पनि सम्पूर्ण कुरो सबै पत्याउनुपर्छ भन्ने छैन, के हुन्छ परीक्षणमा छ।
भनेपछि नतिजा कस्तो आउँछ, यो नतिजा आयो भने समीकरण कायम रहन्छ, यो आयो भने समीकरण चाहिँ टुट्छ भन्ने अवस्था पनि त छैन नि अहिले त।
त्यो परीक्षण हुँदैछ, त्यो चुनाव चाँडै नै आयो हुनाले अहिले किन धेरै भनिरहने होइन। चुनावमा उत्साह साथ लागिरहेका छन् सबै पार्टीहरू, तर काङ्ग्रेसले चाहिँ त्यो कुरोमा अझै होइन, हिजो पनि यस्तो भएको थियो, आज पनि भोलि पनि यस्तो हुन्छ, हिजो भएको थियो भने भोलि किन हुँदैन, हाम्रो पनि नयाँ गठबन्धन पनि त हुनसक्छ भन्ने चाहिँ आश चाहिँ अझै नमारेको हो कि जस्तो चाहिँ देखिन्छ।
त्यो सम्भावना छ, अब त्यो सम्भावना त अब
सम्भावना नेपालको राजनीतिमा, नेपालको राजनीतिमा नेपालका राजनीतिक पार्टीहरूले सम्भावना के छ के छैन भन्ने कुराको चाहिँ अब मान्छेलाई सम्भावनाको एउटा भविष्यवाणी गर्ने अथवा आकलन गर्ने ठाउँ पनि राखेका छैनन्। यो अहिलेसम्मको घटनाक्रमले हेर्दाखेरि जे पनि हुनसक्छ भन्ने छ,
तर
त्यसका आधारहरू चाहिँ यही अहिलेसम्मको घटनाक्रमले गर्दाखेरि के हुन्छ के हुँदैन भन्न चाहिँ त्यति सजिलो छैन।
तर त्यो भयो भने त हामी फेरि अघि अलिकति हामी आशावादी भएको थियौँ, राजनीतिक स्थायित्वतिर जाँदैछौँ हामी, एउटा पार्टीले चाहिँ 5 वर्ष लगातार सरकार चलाउन सक्छ एउटा गठबन्धनले, अर्को चाहिँ 5 वर्षसम्म विपक्षमा रहन्छ, त्यो हुँदा केही काम हुन्छ भन्ने आशा अघि विश्राम अघिको हाम्रै कुराकानीमा अलिकति आशा जागेको थियो। तर फेरि यो गठबन्धन टुट्दै गयो भने त त्यो हाम्रो आशामाथि त तुसारापात हुन्छ।
स्थिरता भएन भने चाहिँ सबैले भन्ने आधार चाहिँ एउटा सबैले मौका के पाउँछन् भने यी राजनीतिक दलहरूले ए हामीले त 39 महिना यो बिचमा शासन गऱ्यौँ पाएनौँ, यो यति 10 वर्षमा हामीले 38 महिना गऱ्यौँ पाएनौँ, हाम्रो त यस्तो हाम्रो त गृहमन्त्री मात्रै थियो प्रधानमन्त्री, यस्तै कुराहरू हुन्छन्। अनि भन्नु पऱ्यो भने हेर्नुहोस् न घोषणा पत्रहरूमा भन्नु पऱ्यो भने यो बिचमा 48 साल यतापट्टि गरेका कामहरूको राम्रोको जस पनि लिएको छ होइन, अनि नसकेको भन्यो भने उसले गर्दा दिएन यही भन्ने आधारहरू रहिरहन्छ। त्यस्तो भन्ने आधारहरू चाहिँ यसपालि नदिनु मतदाताको लागि पनि एउटा विवेकको प्रयोग गर्ने बेला त्यो भएको छ एउटा. अर्को मतदाताहरूले चाहिँ यी राजनीतिक पार्टीहरूले जसरी घोषणापत्र लिएका रहेछन् ती घोषणापत्रहरू हावादारी छन् भने पनि तिनलाई समात्न सक्नुपर्छ, कार्यान्वयनको आधारहरू लगातार हेर्नुपर्छ. अहिले हामीले अझ साँच्ची भन्ने हो भने यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले गर्दाखेरि नगरपालिकाहरू यिनीहरूको बारेमा अहिले हामीले अनुगमन निगरानी नै गर्न सकेका छौँ,
स्थानीय तहको
निगरानी नै गर्नु पऱ्यो. होइन भने उनीहरूले जे जे भनेको छैन अब कहाँ कहाँ पुग्यो त, टाइमलाइनमा कहाँ पुग्यो त, टाइमलाइनमा यति वर्षमा यति गर्छु भनेपछि त यति वर्षको यति प्रतिशत त अहिले त यति त अगाडि बढ्या हुनुपर्थ्यो नि त, कति अगाडि बढ्यो होइन, त्यो पनि हेर्न पाएछौँ. तर भोलि हामीहरूले जनताको त्यही एजेन्डालाई हामी मिडियाले पनि मिडिया एजेन्डा बनाएर त्यसलाई लैजानुपर्ने जरुरत चाहिँ छ, अथवा भनौँ त्यो हेर्ने अनुगमनको कुराहरू, त्यो जनताका कुराहरू, जनताको त्यो चाहिँ एउटा चाहना छ. गरिदिए हुन्थ्यो, हिजो भनेको थिए नढाँटे हुन्थ्यो, किन कहिले काहीँ मान्छेले एकदम निराश भएर भन्छ नि यी सबै ढाँट्ने त भन्ने, चुनाव अगाडि यस्तो कुरा गर्छन् भोलि यस्तो गर्छन्, त्यो नहोस् भन्नलाई अहिले अहिलेदेखि नै ख्याल गर्नुपर्छ र त्यस्तो नहुनको लागि स्थिरता नै जरुरी चाहिन्छ.
अब स्थानीय तहको कुरा गऱ्यौँ भने चाहिँ पूर्वाधार केही पनि थिएन, ऐन कानुनहरू पनि थिएन, त्यो भएर हामीले काम गर्न सकेनौँ भनेर स्थानीय तहमा चुनिएका पदाधिकारीले भन्दै हुनुहुन्थ्यो. अब हामी मङ्सिरमा फेरि सङ्घको प्रदेशको सभा पनि चयन गर्दैछौँ, प्रदेशको लागि पनि अहिले चाहिँ अब कतै पनि संरचना पनि बनेको छैन र त्यो सम्बन्धी नीति नियमहरू पनि बनिसकेका छैनन्। यो स्थितिमा स्थानीय तहले जसरी आफूमाथि चाहिँ माफी माग्यो, एक्सक्युज माग्यो, त्यो प्रदेश सभाले माग्ने स्थिति चाहिँ रहन्छ कि रहँदैन?
त्यो रहन्छ, त्यति मात्रै होइन, होइन त्यति मात्रै होइन, म मसिनो गरी हेर्ने हो भने अहिलेको घोषणापत्रमा आएका विकासका कुराहरू पनि दावीहरू प्रशस्त छन्, तर त्यो दावीको आधार छैन. मैले अघिदेखि जोड गरेर भने प्रशस्त, त्यसमा अर्थशास्त्रीहरूले पनि बोलेका छन्, अरू विकासविदहरूले पनि बोलेका छन्, त्यो छ. तर कम्तीमा जनताको विकासप्रतिको चाहनालाई सम्बोधन त गरेका छ, कम्तीमा यो चाहनाले यी राजनीतिक पार्टीहरूलाई पनि ठेल्दै ठेल्दै लगेर कास्ट कास्ट गरेर कहाँनिर कमजोरी छ तिनीहरूलाई फेरि भनेर यिनैलाई ठिक गर्दै नै यो लोकतन्त्र बलियो हुँदै जानेछ भन्ने मलाई त अझै पनि विश्वास छ.
त्यो घोषणापत्रकै कुराहरू हेऱ्यौँ भने
घोषणापत्र र ओभरअल सबै पर्फर्मेन्सको कुरा पनि त्यस्तै हो, काम गर्ने कुराहरूमा पनि यिनीहरूलाई भन्दै जानुपर्छ, गराउँदै जानुपर्छ, मान्छे यिनै हुन् होइन, र सबैतिर सबै एकदम सबै कुरो बिग्रियो, सबै खत्तमै भयो, सबै लुट्न मात्रै चोर्न मात्रै आएका छन् भनेर पनि त्यो निराशाको हदसम्म जान जरुरत पनि छैन. यिनै मध्येबाट राम्रा मान्छेहरू यिनै मध्येबाट छान्दै यिनैलाई फेरि सुधार्दै यिनीहरूलाई फेरि कस कास गर्दै हाम्रो यही प्रक्रियालाई अगाडि लगाएर यही पार्टीहरूलाई कमसेकम जिम्मेवार बनाउने ठाउँहरू छ. हामीले आलोचना गर्दाखेरि आजसम्म सुनेका छन्, सुन्न सक्नेछन्, सुन्छन् र हामीहरूले बारम्बार यिनीहरूलाई आलोचना पनि गरिपिन राखेका छौँ होइन. कमसेकम चुनावको बेलामा कान पनि समात्छन् अनि फेरि पनि त अर्को चुनाव आउँछ नि, चुनाव आउने फेरि पनि त, तर के भने अहिले यति मात्रै भनेर हुँदैन, हामी धेरै पछाडि परिसक्यौँ भनेर हामीहरूले बढ्ता दबाब दिन खोजेन हो.
जिम्मेवार बनाउने काम चाहिँ मतदाताको मात्रै हो कि नेताहरू आफै पनि पार्टीहरू आफै पनि जिम्मेवार बन्दै जानुपर्ने हो? तपाईँको कुरा चाहिँ दलहरूलाई जिम्मेवार बनाउन चाहिँ नागरिकले प्रेसर दिइरहनुपर्छ भन्ने आशय आयो.
दलहरू पनि आफै सधैँभरि दलहरूबाट एकदम चाहिँ एकदम विवेक भएका राम्रा मानिसहरू मात्रै हुन्छन् भन्ने छैन, यो एउटा सिस्टम नै यस्तो बनाउनुपर्छ, प्रणाली नै यस्तो बनाउनुपर्छ, त्यसमा प्रणालीमा सबैजना सुध्रिन करे लागोस्, सबैजना असल हुन कर लागोस्, हामीहरूले प्रणालीको कुरा गर्ने हो, हामीहरूले व्यक्तिमा चाहिँ त्यो असल मान्छे हो, त्यो देवत्व छ त्यसमा भनेर त्यस्ता कुरा गऱ्यौँ भने हामी फेरि पनि धोका पाउँछौँ. हामीहरूले कुनै पनि असल मान्छे हिजोसम्म असल थियो त्यसो भएर के भयो त, हिजोसम्म असल थियो नि, आज त बदमास भइसक्यो भने त्यसलाई भ्रष्टाचारको कारवाही पनि हुनु पऱ्यो. हिजोसम्म ठिक थियो अब अझै पनि भोलि ठिक हुन्छ, खालि उसलाई देवत्वकरण गरेर मात्रै पनि हुँदैन, प्रणाली नै यस्तो हुनुपर्छ, खराब गर्नेले पनि फालिन सक्नुपर्छ र असल गर्नेले मौका पाउनुपर्छ, र केही कारणले ढिलासुस्ती भएको छ भने ढिलासुस्तीलाई फेरि हामीहरूले कस्दै गतिशील बनाउन सक्नुपर्छ, यही त हो नि.
यो सबै जिम्मेवारी त नागरिक समाज नागरिकहरूको हातमा पनि भयो नि त
हो, नागरिकको हातमा, नागरिक समाजको हातमा, नागरिक समाज नै अहिले राम्रोसँग देखिएको छैन नेपालको सन्दर्भमा होइन.
अब अहिले चुनावको बेलामा त अझ बढी क्रियाशील हुनुपर्ने
भन्नुहोस् न, एउटा सानो कुरा, हामीहरूले रिपोर्टिङ नै गर्दाखेरि कुनै नेताले चाहिँ म 18 वर्षपछि आएँ कस्तो रमाइलो लाग्यो भन्नुभयो के मतलब हो त्यसको? ह्युमन इन्ट्रेस्टको नाउँमा खालि यस्ता न्युज मात्रै बजाएर केही पनि भएन, अथवा म त फलानाको छोरो त्यो फलानाको छोरो भनेर मत माग्न जानुभयो, म चाहिँ एकदम नेता प्रजातन्त्रको लागि लड्नेको छोरो त्यो यस्तोको छोरो भनेर भन्नुभयो रे कसैले, त्यस्ता रिपोर्टिङ मात्रै ल्याएर के गर्नुहुन्छ? अब त नेताहरूलाई पनि बाँध्नु पऱ्यो नि, मैले यसो गर्छु भनेपछि गर्छु, चुनाव पछाडि पनि तपाईँ आउनु होला म यति गर्छु भनेर भनेको चाहिँ नि बाइट ल्यायौँ भने बरु चुनाव पछाडि पनि झसङ्ग हुन्छ होला नि त
त्यही बाइट फेरि
बजाउँदाखेरि। त्यसरी हामीले पनि अकाउन्टेबल बनाउने, कसरी जवाफदेही बनाउने, कसरी जिम्मेवार बनाउने भन्ने खालको गरिदियौँ भने मेरो विचारमा पोलिटिकल रिपोर्टिङमा पनि हामीहरूले गर्नुपर्ने। तर मलाई यसपालि एकदम खुसी लागेको चाहिँ दैनिक पेपरहरू, हाम्रो रेडियोहरू, टेलिभिजनहरूले चाहिँ यो पाटोलाई अलिकति बुझेको जस्तो छ है, राजनीतिक रिपोर्टिङमा
भने नागरिक समाजले गर्ने काम मिडियाहरूले गरेका
जस्तो लाग्छ। यसो हेर्दाखेरि अनलाइनको चाहिँ थोरैले गरेका छन्, तर धेरै अनलाइन त अब के गर्ने, त्यही चुनावमै जानेहरूले नै अनलाइन क्रिएट गरे, तिनीहरूले नै लेखा छन्, तिनीहरूले नै प्रचार गरेका छन्, होइन खर्च गरी गरिकन चाहिँ मान्छेलाई वाक्क लाग्ने गरी त्यसको प्रयोग गरेका छन्। तर त्यसो त त्यो त कहिलेकाहीँ प्रतिउत्पादक हुन्छ, अहिले जसरी चाहिने बढी गरिरहेको छ नि त्यो बुझेका छैनन्, प्रचार चाहिँ प्रतिउत्पादक पनि हुन्छ, मान्छेलाई ओभरबर्डन त्यो धेरै त्यो एकदमै कोचेर थोपरेर पनि हुँदैन, भन्नुपर्ने ठिक कुरा भन्नु पनि पर्छ, तर चाहिनेभन्दा बढी फोटो बढी देखाउँदैन चुनाव जितिन्छ भन्ने पनि होइन, फोटो बढी देखाउँदैन स्वर बढी सुन्दैन मान्छे लोकप्रिय हुन्छ भन्ने पनि हुँदैन, यो कुरा त बुझ्नुपर्छ, राजनीतिमा झन् त्यसको प्रतिपादक हुनसक्छ।
तपाईँ अब पत्रकारै भएको नाताले भन्नुपर्दा चाहिँ यस्तो स्थिति चाहिँ किन आयो? नेताहरूले पनि त बुझ्नु भएको छ नि त, तपाईँले अहिले मैले कुरा गरिरहेको विषय, मेरो फोटो राम्रो आयो पत्रिकामा अनलाइनमा मैले चाहिँ धेरै भोट पाउँछु भन्ने स्थिति छैन है भन्ने उहाँहरूलाई थाहा छ, तर उहाँहरूले त्यसैलाई चाहिँ जोड दिइरहनु
जोड दिएको छैन, त्यो सिस्टम हो, त्यहाँभित्र पनि काम गर्नेहरू हुन्छन्, त्यहाँभित्र पनि तह हुन्छ, कसैलाई काम देखाउन सजिलो हुन्छ, फेसबुकमा सुई सुई अपलोड गर्न दुई लाइन लेख्नलाई सजिलो छ, त्यो अरूतिर जान गाह्रो छ, जनतालाई फेस गर्न गाह्रो छ, घर दैलोमा गएर जवाफ दिन गाह्रो छ, कतिपय कुराहरूको पुष्टि गर्न गाह्रो छ, यो सजिलो कामहरू गरे मात्रै हो, यो त्यति गम्भीर कुरा होइन,
सजिलो भएकै कारण हो। हामी सबै विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेको छौँ, अर्को विषय पनि म निकालिहाल्छु, यो हुँदाखेरि निर्वाचन आचार संहिता पालनामा कस्तो सजिलो अप्ठ्यारो के भएको पाइन्छ?
निर्वाचन आचार संहिताको त बारम्बार कुरा उठेको छ होइन, यो आचार संहिता भनेको आखिर भोलि हामी सरकार चलाएर जान्छौँ, हामी जिम्मेवार भन्छौँ हुन्छौँ भने ठुला नेताहरूबाटै सुरु हुन्छ सबभन्दा पहिला होइन, तर यस बिचमा अब हामी कहाँ कस्तो भयो भने निर्वाचन आचार संहिताको कुरामा सुरुदेखि नै सरकारबाट नै यसको हेलचेक नै भएर आयो होइन, अनि होल्ड नै जस्तो निर्वाचनको आचार संहिता भन्ने बित्तिकै यसले निर्वाचन आयोगले बोल्न पनि नपर्ने हो, पार्टीहरूले बोल्ने हो होइन, किन यो पनि फेरि प्रणालीको कुरा गर्दैछौँ त, हामी यस्तो प्रणालीको परिकल्पना गर्दैछौँ जहाँ चाहिँ एकदम स्वच्छ निष्पक्ष ढङ्गले चुनाव होस् र असल मान्छे आओस् होइन मुख्य कुरो, त्यस हुनाले अब अझै केही समय चाहिँ यो होड भइरह हुनाले यो चुनावमा सम्म त हामीहरूले त्यो देख्यौँ हुनसक्छ भोलि चुनाव पछाडि दलहरूले एउटा स्थिति बनाए कि हाम्रा संवैधानिक निकायहरू जति सरकार चलाउनलाई सरकारकालाई चेक गर्नलाई अथवा चाहिँ निगरानी गर्नलाई बनेका संवैधानिक संस्थाहरू छन् तिनीहरूलाई पनि राम्रोसँग बढाउनुपर्छ। यस बिचमा त हेर्नुहोस् न तपाईँ 62-63 पछाडि त हेर्नुभयो भने त कुनै पनि आयोग नियोग कुनै काम लाग्ने त भएन नि, आखिर यिनैले बनाए त्यो अख्तियार दुरुपयोगको त्यो हदसम्म चाहिँ अब के अब त्यो रेकर्डमै नहुने गरी त्यसका प्रमुखलाई हटायो भने होइन, यी सबै कुराहरू त यही बिचका विकृतिहरूका बिचमा आएका त भन्ने सबै निकाय सबै आयोगहरू धेरै जसो त कसरी बनाएका छन् भन्ने कुरा मैले धेरै भनिरहनै पर्दैन, धेरै कुराहरू आइसकेका छन् नि, तर यो पनि अबको निर्वाचन पछाडि चाहिँ फेरि एकपल्ट गम्भीरतापूर्वक सोचे भने ठिक मानिसहरू उपयुक्त अनि गर्न सक्ने होइन जसले डिजर्भ गर्छ जसले चाहिँ यस्ता कुराहरूलाई चुनौती लिएर काम गर्न सक्छ त्यस्ताहरू आउनुपर्छ, अनि त्यस यो कहिलेकाहीँ त संस्थाहरू कसरी बन्ने भन्ने कुरा त त्यो एकैचोटि काम पर्दाखेरि मात्रै संस्थाको कसरी काम गर्छ भनेर नाप्ने होइन नि, पहिल्यैदेखि बनाउँदैदेखि नै ख्याल गर्नुपर्छ नि त, हाम्रो संसदीय सुनवाईको पनि कुरा छ, त्यसलाई पनि बिचमा कसरी छले भन्ने छ, धेरै कुराहरू छ नि, तर जे भए पनि अहिले एक हदसम्म निर्वाचन आयोगले अगाडि बढाइरहेको छ, निर्वाचन हुने सुनिश्चितता छ भने, तर अहिले जहाँसम्म आचार संहिताको कुरा छ यसमा चाहिँ निर्वाचन आयोगलाई
पार्टीहरूले सहयोग गर्नुपर्छ, यसको लागि पनि हामीले आम संचार माध्यम जनताको तहबाट पनि भन्नुपर्छ।
तर आम संचार माध्यम आफैले पनि त आचार संहिता पालना त गर्नु पर्यो नि। अब हामी अलिकति अनलाइनहरूको कुरा गर्दै आफू पछि उम्मेद्वारै पछि खुलेका अनलाइनहरू उनीहरूले आचार संहिता,
त्यो त नेपाली पत्रकारिताको इतिहासमा हेर्नुहोस् न तपाईँ कस्तो छ भने, कुनै बेलामा साप्ताहिक पत्रिकाहरू पार्टीका निस्किन्थे होइन, पार्टीको एकदम यस्तो सबै कुरा निकालेर गरिन्थ्यो। अब त्यसपछि साप्ताहिक पत्रिकाहरू बिस्तारै गए अनि ठूलो लगानीका दैनिक पत्रिकाहरू आयो, तिनीहरूलाई लाज गालो पनि अलिक निष्पक्ष भएको देखिनु पर्यो होइन, ओभर चाहिँ नि ढङ्गले उनीहरू पक्ष पोषण गर्न सक्दैनन् होइन, अलिकति अलिकति कोभर्ट ढङ्गले आउलन आए पनि। त्यसपछि आयो रेडियोको पालो, रेडियो तस नस भयो, रेडियो खोइ प्रचारको यन्त्र बाहेक केही पनि भएन। बरु यसपालिको चुनावमा त्यति बढी भएको छैन कि जस्तो लाग्छ मलाई, तैपनि स्थानीय एफएमहरूमा समस्या छ। गएको संविधान सभाको यो दोस्रो चुनावमा त मैले नजिकबाट हेरेको छु, रेडियो सबैभन्दा कठिन मिडिया भयो। त्यसपछि टेलिभिजन पनि त्यस्तै त्यस्तै ढङ्गले आयो केही टेलिभिजनहरू। अब अहिले आएर चाहिँ रेडियो टिभी अखबार, अखबार सबभन्दा व्यवस्थित छ यो मामिलामा भने, नेपालका ठुला अखबारहरू लगायत ठुला लगानीका अखबारहरूले त्यो अलिकति लाज चाहिँ राखेर काम गरेका छन्, त्यो त्यो ढङ्गले प्रचार प्रसारमा छैन। तर अनलाइन त अहिले सबैभन्दा पहिलेको साप्ताहिक अखबारको भूमिका पनि त्यही अनलाइनले गर्दैछ, बिचको रेडियोको भूमिका पनि त्यही अनलाइनले गर्दैछ। र अनलाइन यहाँ मात्रै होइन, इकोनोमिस्ट म्यागजिनले चाहिँ भर्खर कभर स्टोरी नै बनायो अन सोसल मिडिया भनेर, सोसल मिडिया अनलाइन
सोसल मिडिया फेसबुक ट्विटर लगाएर
जम्मै चाहिँ जथाभावी भएर डेमोक्रेसीको लागि थ्रेट हुने भयो अरे, पहिला पहिला डेमोक्रेसीलाई बलियो हुन्छ भन्ने भयो, त्यो त आफ्नो ठाउँमा छ।
यी मिडियाहरू पनि अलिक संवेदनशील हुनु पर्यो आचार संहिता पालना अरू अरू कुराहरूमा पनि, यो यही नै कुरा हो नि। एकदम छोटोमा हामी अन्तिम अन्तिमतिर आइपुगेका छौँ,
यिनीहरू अहिले समस्या बढी भएको छ, अहिले 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 अल्मल्याउने चाहिँ यिनीहरू भएको छ।
हुन्छ, आज अब धेरै विषयमा होइन, चुनाव घोषणा पत्र, निर्वाचन आचार संहिता होइन, चुनाव पछिको भविष्य, दलहरूको गठबन्धन लगायतका सबै विषयमा कुराकानी गऱ्यौँ। समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो पत्रकार डाक्टर कुन्दन अर्याल। मङ्सिरमा हुने चुनावमा दलहरूले उठाएका एजेन्डा तथा समग्र राजनीतिक विषयवस्तुमाथि केन्द्रित रहेर कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौं। अहिलेको कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी सुरेश महर्जनसँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।